अब हेर्नेछौँ। महिनामा 3 हप्ता जति म गरिराखेको छु, यी दिनहरूमा विभिन्न टपिक्सहरूमा, विशेष गरी तपाईँसँग मैले योहन्नाको सुसमाचार अनि त्यसको कसरी आएन यो योहन्नाको सुसमाचारको वाइ डिन्ट कम 17 अध्यायबाट हामीले हेरिराखेका छौँ। योहन्नाको सुसमाचार 17 अध्याय हामी हेरिराखेका छौँ अनि यो कसरी अनु हुँदैन मलाई थाहा छैन, तपाईँलाई म यो देखाउन प्रयास गरिराखेको छु, फेरि पनि आइराखेको छैन। डेस्कटप डेस्कटपमा यो बाह्र नट सी, क्यान यु सी दिस विशाल? देखिन्छ यो स्क्रिन?
देखिन्छ।
थ्याङ्क यू थ्याङ्क यू, आई डिड नो देखिन्छ कि देखिँदैन मलाई थाहा भएन। त्यसैले आजको वचनमा जानु अगाडि म यो एउटा कुरा तपाईँलाई बताउन चाहन्छु। अघि भर्खरै तपाईँले सुन्नुभएको पास्टर रामहरिबाट, भाइबाट, कि कलसीको पत्रबाट पढ्ने, अनि तपाईँलाई यो 3 पोइन्ट दिन्छु। तपाईँले बाइबल पढ्दाखेरि तपाईँ आफै शिक्षक भएर पढ्न सक्नुहुन्छ, तपाईँले यो 3 कुरा विचार गर्नुपर्छ। कुनै पनि खण्ड पढ्दाखेरि पहिलो कुरा के विचार गर्नुपर्छ भने, परमेश्वरले यस पद अथवा यो खण्ड त्यो बेलामा, जुन बेलामा लेखिएको थियो, त्यो अवस्थाका मानिसहरूले के भनिरहेको थियो भन्ने बुझेका थिए। पहिलो कुरा, त्यसको सन्दर्भ, त्यतिखेर त्यसलाई के भन्नु खोजेको थियो। अनि यस पदले आजकल सबै समयका मानिसहरूलाई साँचो सिद्धान्त के सिकाउँछ, त्यसबाट यसले हामीलाई के सिकाउँछ। किनभने जहिले पनि मान्छेहरूले बाइबल पढ्दाखेरि एउटा पद पढेर आफूलाई के मिल्छ त्यही प्रयोग गर्दाखेरि एकदम ठुलो गल्ती हुन्छ, होइन? त्यस कारणले तपाईँले पहिला त्यो त्यसको अर्थ, पहिला त्यो लेख्दाखेरि के अर्थ मान्छेहरूले बुझ्थ्यो, अनि त्यही कुरा आज के अर्थ लाग्छ, हामीले कसरी लिनुपर्छ, यसरी हामीले गहिरेर विचार गर्नुपर्छ। अनि तेस्रो कुरो चाहिँ, पवित्र आत्माले मलाई यहाँ आज मेरो जीवन र सेवकाईमा यस सिद्धान्तमा के गर्न भनिरहेको छ अथवा भनिरहनु भएको छ, होइन? पवित्र आत्माले तपाईँले पढेको खण्डबाट आज तपाईँलाई के भन्दै हुनुहुन्छ। त्यस कारण पहिलो कुरो चाहिँ, त्यो जहिले पनि त्यो बाइबल पढ्दाखेरि त्यो खण्डमा, किनभने 2000 वर्ष अगाडि लेखिएको कुरा हो, त्यतिखेर मान्छेहरूले के बुझ्थ्यो त्यो त्यो त्यसलाई अलिकति सन्दर्भ भन्छ यसलाई, होइन? त्यो सन्दर्भभन्दा बाहिर कन्टेक्स भन्छ, त्योभन्दा बाहिर लगेर विचार गर्यो भने धेरै मानिसहरूले गलत प्रकारले बाइबल प्रचार गर्ने भन्ने गर्छन्, अनि त्यो ठुलो डरलाग्दो कुरा हो, होइन? त्यही कारणले बाइबल पढ्दाखेरि त्यसरी पढ्नुपर्छ। त्यतिखेरको अर्थ के लाग्थ्यो, त्यो अर्थले हामीलाई आज के सिकाउँछ, र त्यो सिकेको कुराबाट मेरो जीवनमा के लागू हुन्छ, यो 3 कुरा विचार गर्नुपर्छ भनेर तपाईँलाई म भन्न चाहन्छु। सुरुमा म आजको विषयमा जानु अगाडि यो एउटा पद पढ्न चाहन्छु, पिता आफैले, यो योहन्ना 16:27 पद, पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र परमेश्वरबाट, र म परमेश्वरबाट आएको हुँ भनी विश्वास गरेका छौ। यो पदले के भन्छ सरक्क, पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किन, परमेश्वर पिताले हामीलाई किन प्रेम गर्नुहुन्छ, प्रभु येशूले भनेको शब्द हो, किनभने हामीले प्रभुलाई प्रेम गरेका छौँ, हामीले प्रभुलाई प्रेम गरेका छौँ, त्यसकारण परमेश्वर पिताले हामीलाई प्रेम गर्नुहुन्छ। र अर्को कुरा, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ किनभने परमेश्वर येशू प्रभु चाहिँ परमेश्वरबाट आउनु भएको हो, भएको हुनुहुन्छ भनेर हामी उहाँमा विश्वास गर्छौँ। त्यसैले 2 कुरा तपाईँ र मैले गर्नुपर्ने रहेछ परमेश्वरको प्रेममा हुनलाई। एउटा कुरा, येशु प्रभुलाई प्रेम। दोस्रो कुरा, उहाँ चाहिँ परमेश्वरबाट हाम्रो उद्धारको लागि आउनुभयो, परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्नुपर्ने। यो कुरा भएपछि चाहिँ हामी साँच्चै नै परमेश्वरको प्रेममा हुन्छौँ, यो कुरो एकदम क्लियर छ। त्यसकारण यहाँनिर मुख्य कुरा के तपाईँलाई अहिले मैले सम्झाउन खोजेको भने हामीले येशु ख्रिस्टलाई प्रेम गर्नुपर्ने कुरा होइन येशुलाई प्रेम गर्ने कुरा होइन येशु भनेको खासमा परमेश्वर आफै त्रिएक परमेश्वर होइन येशु प्रभु र पिता एकै हुनुहुन्थ्यो येशु प्रभुमा पुरा परमेश्वर हुनुहुन्थ्यो त्यसैले यो त्रिएक परमेश्वरको बारेमा हामीले अलमल पर्नु हुँदैन किनभने परमेश्वर तीनटा व्यक्तित्व भए पनि एउटै हुनुहुन्थ्यो पवित्र आत्मामा पनि परमेश्वरै हुनुहुन्छ परमेश्वरको आत्मा थाहा छ तपाईँलाई दोस्रो के अरे पहिलो कोरिन्थी 3:16 भनेको छ तपाईँ र मेरो शरीर पवित्र आत्माको के अरे परमेश्वरको मन्दिर हो तपाईँ र मेरो शरीर परमेश्वरको मन्दिर भनेर त्यहाँ भनिएको छ किन हाम्रो शरीर परमेश्वरको मन्दिर हुन्छ भन्दाखेरि चाहिँ किनभनेदेखि पवित्र आत्मा यहाँनिर म फेरि पढिदिन्छु पहिलो कोरिन्थी 3:16 के लेखा छ तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ पवित्र आत्मा हामीमा बास गर्नु भएको हुनाले हाम्रो शरीर परमेश्वरको मन्दिर यो कुरो नभुल्नुहोस् हरेक क्षण 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 चाहे हामी उठौँ बसौँ सुतौँ जो परमेश्वरलाई आफ्नो प्रभु बनाएर आफ्नो जीवन सुम्पिन्छ नि उसको हृदयमा परमेश्वर बस्नुहुन्छ पवित्र आत्माद्वारा येशु ख्रिस्ट बस्नुहुन्छ त्यसैले कहिलेकाहीँ पवित्र आत्मा येशु ख्रिस्ट परमेश्वर छुट्याउनु पर्दैन किनभने पवित्र आत्मा जो हामीमा आउनुहुन्छ त्यो ख्रिस्टको आत्मा त्यो परमेश्वरको आत्मा त्यसैले त्यहाँ कन्फ्युज हुनुहुँदैन पवित्र आत्माद्वारा परमेश्वरको प्रेम र येशुको अनुग्रह तपाईँ र मेरो जीवनमा दैनिक रूपमा काम गरिराख्छ त्यसले नै तपाईँ र मलाई येशु जस्तो परमेश्वरले चाहेको जस्तो उहाँको महिमा गर्ने खालको पवित्रताको जीवन जिउन सहायता गर्नुहुन्छ हामी आफै सक्दैनौँ त्यस कारणले त्यो कुरा पहिलो कुरा यहाँनिर हामीले येशुलाई प्रेम गर्नुपर्ने कुरा त्यस कारण उहाँलाई विश्वास गर्ने कुरा अनि वास्तवमा येशु प्रभुले योहन्नाको सुसमाचार 15:9-10 भन्नुहुन्छ उहाँको आज्ञा पालन गर्नेले उहाँको प्रेममा रहन्छ भनेको त हामी उहाँलाई प्रेम गर्छौँ भन्ने कुराको एउटा प्रमाण उहाँको आज्ञा पालन गर्ने त्यसैले आज तपाईँलाई मैले चाहिँ यो पहिलो प्रश्न सोध्न चाहन्छु के तपाईँ येशूलाई प्रेम गर्नुहुन्छ यो हरेकको लागि प्रश्न हो पक्का चाहिँ प्रेम है मुखले त जसले भन्छ अब तपाईँ चर्चसम्म आउनुभयो सबै हामी क्रिस्चियन हौ भनेर राखेको छौँ तर वास्तवमा यो प्रश्न गहिरो प्रश्न हो तपाईँ र मलाई इमान्दारपूर्वक भित्रैदेखि विचार गर्नुपर्ने किनभने धेरैचोटि हामी प्रेम गरेको र नगरेको कुराको त्यहाँ अलिकति फरक विभाजित हृदय हुनसक्छ त्यस कारण यो आजको वचनले हाम्रो जीवनमा कुनै कुरामा विभाजित छ भनेदेखि त्यो हटाएर केवल येशुमा समर्पित हुन सकोस् आज त्यसको उद्देश्य त्यही हो के तपाईँ येशुलाई प्रेम गर्नुहुन्छ त्यसको प्रमाण के छ हामी परमेश्वरको वचनबाट येशुलाई प्रेम गर्ने व्यक्तिहरूमा के कुरा हुन्छ भनेर हेर्न प्रयास गर्दछौँ अनि वास्तवमा येशुलाई प्रेम गर्ने व्यक्ति भनेको चाहिँ हाम्रो जीवनभित्र र बाहिर परमेश्वरको वचन अनुरूप हुनुपर्छ परमेश्वरको वचन अनुरूप चाहिँ जब उहाँको आज्ञा पालन गर्छौँ हामी उहाँको चरित्रमा बन्छौँ उहाँ जस्तै स्वरूपमा बन्दै जान्छौँ येशु प्रभुले प्रेरित 1:8 भन्नुहुन्छ जब तिमीहरूले पवित्र आत्मा पाउनेछौ पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू मेरो निम्ति जेरुसलेममा यहुदियामा सामरियामा र संसारको अन्तसम्म साक्षी हुन्छौ अनि त्यो साक्षी चाहिँ येशूलाई प्रेम गरेको कुराको प्रमाण भनेको मतलब हाम्रो बोलीमा र जीवनमा एउटै र परमेश्वरको इच्छा अनुरूपको काम हामी गर्ने हुन्छौँ त्यसैले हाम्रो भित्र र बाहिर परमेश्वरको वचन अनुरूप हुन्छौँ दुईटा होइन कहिलेकाहीँ तपाईँले क्रिस्चियनहरू भेट्नुहुन्छ अनि कहिलेकाहीँ हामी क्रिस्चियनहरूलाई भेटेर विश्वास गर्दैनौँ उसले भन्छ तर हाम्रो मनभित्र अर्कै कुरा छ किनभने हामी त्यस्तै खालको सोच अजमाउने कुराहरूको बानी परेका हुन्छौँ तर तपाईँलाई आज एउटा कुरा भन्छु हामी सबैको लागि मेरो लागि पनि हामी क्रिस्चियनलाई हेर्दाखेरि हामीले विश्वास गर्नुपर्छ हामीले विश्वास दिलाउनु पर्छ हामीले एकले अर्कालाई ठ्याक्कै हो भने होइन यो नै मात्रै क्रिस्चियन हो खासमा जब कुनै व्यक्ति विश्वास गर्न नसक्ने अवस्थामा छ उसलाई थाहा होस् कि ऊ परमेश्वरबाट टाढा छ मुखले मात्र त्यस कारण त्यो कुरो त्यति भनेर म अगाडि बढाउँछु आज अनि आजको विषयहरूमा परमेश्वरलाई प्रेम गरेको कुराको प्रमाणको रूपमा के हुन्छ धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मिएको हुन्छ किनभने येशूलाई प्रेम गर्ने परमेश्वरको धार्मिकता अनुसार जिउँछ भनेको मतलब जो परमेश्वरको वचन अनुसार उहाँको इच्छा पालन गरेर जिउँछ उसमा परमेश्वरको धार्मिकता पुरा भएको हुन्छ दोस्रो कुरा सृष्टिकर्ता परमेश्वरसँग हाम्रो सम्बन्ध र संगति हुन्छ अनि आज एकदमै महत्त्वपूर्ण कुरा तपाईँले हेर्नुपर्ने क्रिश्चियन विश्वास भनेको धर्म होइन एउटा सम्बन्ध हो अघि सुरुमा हामीले भनिसक्यौँ हाम्रो शरीर परमेश्वरको मन्दिर त्यो मृत मूर्ति बसेको मन्दिर होइन जीवित आत्मा रहनुहुने त्यो भनेको चाहिँ हरेक व्यक्ति जसले येशूलाई विश्वास गर्छ ग्रहण गर्छ पवित्र आत्मा आउनुहुन्छ यो रियल हो त्यस कारण तपाईँले त्यो अनुभव गर्नुभएको छैन भने घुँडा टेकेर येशूलाई भन्नुहोस् प्रभु तपाईँ आउनुहोस् म ग्रहण गर्न चाहन्छु तर तपाईँले जबसम्म पुरा हृदय उहाँलाई दिनुहुन्न सायद तपाईँले अनुभव गर्नुहुन्न त्यस कारणले क्रिस्चियन जीवन भनेको चाहिँ अरू कुरा जस्तो धर्म कर्म मान्छेको मेहनत तपस्या दान दातव्यबाट कमाउने यो सबै कुरा होइन क्रिस्चियन विश्वास भनेको चाहिँ परमेश्वरसँगको जीवित सम्बन्ध हामी एउटा परमेश्वरको मन्दिरको रूपमा पवित्र आत्माको मन्दिर भनेर अर्को ठाउँमा भनिएको छ ख्रिस्ट जो हामीमा जिउनुहुन्छ त्यो नै क्रिस्चियन हो ख्रिस्ट आत्मामा एकदम साक्षात शक्तिमा तपाईँ र ममा जिउनुहुन्छ अर्को शब्द के छ उहाँसँग हामी संगति गर्छौँ तपाईँ जो क्रिस्चियन हुनुहुन्छ नि तपाईँमा पवित्र आत्मा रहनुहुन्छ नि तपाईँ उहाँसँग संगति गर्नुहुन्छ त्यही कारण तपाईँले दिनमा कमसेकम एकचोटि जतिचोटि गर्न सक्नुहुन्छ तर एकचोटि कति मिनट आधा घन्टा एक घन्टा दस घन्टा मैले धेरै मान्छेहरूको बारेमा सुनेको छु उनीहरूले चार चार घन्टा निरन्तर हरेक दिन प्रभुसँग प्रार्थनामा संगति गर्दथे अनि उनीहरूले परमेश्वरलाई नजिकबाट अनुभव गर्थे तपाईँले गर्न सक्नुहुन्छ किनभने हरेक व्यक्ति परमेश्वरले लाई खोज्नेले चाहिँ उहाँलाई भेटाउँछ अर्को कुरो जीवन के हो परमेश्वरको इच्छा कसरी जान्ने हामी ख्रिस्टका राजदूतहरू हौ किनभने उहाँको सम्बन्धबाट उहाँको संगति सँगसँगै हामी उहाँको निम्ति जिउने राजदूतहरूको रूपमा हामी रहेका हुन्छौँ दूतको काम के हो तपाईँलाई थाहा छ दूतको काम मालिकको मात्र कुराहरू अरूलाई बताउने दूतले आफ्नो कुरा दूतको हुँदैन अनि प्रभुले दिनुभएको हामीले गर्नुपर्ने कामहरू के हुन् यो अर्को कुरा हो कोही व्यक्ति साँच्ची नै परमेश्वरलाई येशू प्रभुलाई प्रेम गर्छ त्यसको प्रमाण के हो उहाँले दिएको कामहरू हामी गर्न थाल्दछौँ त्यो हो त्यसको प्रमाण उहाँले दिएको कामहरू हामी गर्न थाल्दछौँ त्यसकारण तपाईँलाई यो एक दुईवटा पद पढेपछि फेरि अनि आजको वचनबाट हामी सुरु गर्दैछौँ पहिलो चाहिँ तपाईँलाई मैले पढ्न चाहेको युहन्नाको सुसमाचार 17 एक दुई तिन चार पद म पढ्न चाहन्छु किनभने यसैबाट हामी धेरै कुरा हेरिरहेका छौँ जब येशू प्रभु पक्राउ पर्नुभयो त्योभन्दा केही समय अगाडि भनेपछि झन्डै मध्यराततिर उहाँले प्रार्थनामा भन्नुभएका शब्दहरू हुन् त्यसपछि उहाँ क्रुसमा गाडिनुभयो हर किसिमका कष्ट भोग्नुभयो उहाँका हरेक थोपा रगत बगे उहाँको हातमा खुट्टामा कोखामा हातमा खुट्टामा काँटी ठोकियो कोखामा भाला रोपियो प्रभुले कति शारीरिक हिसाबले सोच्न पनि नसकिने कष्ट भोग्नुभयो त्योभन्दा अगाडि गर्नुभएको प्रार्थना यी कुरा भनिसकेपछि तपाईँले यो कुरा भनिसकेपछि भन्ने शब्दमा जानलाई युहन्नाको सुसमाचार 13, 14, 11, 12, 13, 14, 15, 16 यो सबै हेर्नुपर्छ एकदमै महत्त्वपूर्ण कुराहरू येशू प्रभुले त्यहाँ भन्नुहुन्छ अनि विशेष गरी 16 अध्यायमा होइन अनि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो अब यहाँनिर प्रार्थना गर्दै गर्दा अब स्वर्गमा आँखा उचालेर भन्नुहुन्छ हे पिता समय आएको छ तपाईँका पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस् यो उहाँले क्रुसको कुरालाई लिएर भन्दै हुनुहुन्छ त्यसपछि यहाँ दुई पदमा किनकि तपाईँले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। अनि हामीलाई थाहा छ येशु प्रभुले यो प्रार्थना गर्नुभन्दा अगाडि यो प्रार्थना गर्दै गर्दा उहाँ क्रुसमा गइसक्नु भएको थिएन, तर उहाँले क्रुसमा गएर सबै कुरा गरेर अनि सबै मानिसहरूलाई अनन्त जीवन उहाँले दिनुभएको छ। अनि तीन पदमा अनन्त जीवन यही हो तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई अनि तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। सो अनन्त जीवन चाहिँ परमेश्वर र येशु ख्रिस्टलाई चिन्नु। अब यहाँनिर तपाईँलाई अघि सुरुमा मैले एउटा कुरा के भन्दै थिएँ, क्रिस्चियन विश्वास धर्म होइन, यो त चिनजान भनेको त सम्बन्ध हो नि। अनि यो चिनजान चाहिँ खालि अजमाउने सोच्ने मात्रै होइन, यो साँच्ची नै तपाईँको हृदयमा प्रभुलाई ग्रहण गरेर उहाँसँग अनुभव गर्ने कुरा हो। त्यसैले तपाईँको जीवन जबसम्म पूर्णै उहाँमा सुम्पिएको हुँदैन हामीले यो अनुभव गर्न सक्दैनौँ। त्यसकारणले पिता र पुत्रलाई चिन्नु चाहिँ अनन्त जीवन हो, उहाँको नजिक भएर उहाँको सम्बन्धमा बढ्दै जानु। त्यस कारणले क्रिस्चियनले जब येशूलाई ग्रहण गर्छ र विश्वास गर्छ, पवित्र आत्माद्वारा परमेश्वरले योहन्ना एक अध्यायको 13 पदमा नयाँ जन्म हामीलाई दिनुहुन्छ, हामी नयाँ गरी जन्मिन्छौँ। त्यसैले कुनै पनि व्यक्ति स्वर्ग जानलाई अनन्त जीवन पाउने बाटो परमेश्वरबाट जन्मिनु, यो एकदमै महत्त्वपूर्ण कुरा तपाईँले सम्झनुहोस्। अब यहाँ येशू प्रभुले योहन्ना 17:4 भन्नुहुन्छ, तपाईँले मलाई अराउनु भएको प्रत्येक काम गरेर मैले तपाईँलाई पृथ्वीमा महिमा दिएको छु। सो आज हाम्रो फोकस यो पदमा अलिकति रहनेछ, किनभने येशु प्रभुले संसारमा परमेश्वरको धेरै कामहरू लिएर आउनुभएको थियो। सबभन्दा मुख्य काम मानिसहरू पापबाट छुटकाराको लागि बलिदान हुनलाई, नत्र अर्को कुनै उपाय थिएन। मानिसहरूको उद्धारको उपाय परमेश्वरको धार्मिकतामा अरू थिएन, त्यसकारणले उहाँले आफ्नो पुत्रलाई मानिसको रूपमा जन्म दिएर, येशू पाप रहित मानिसको रूपमा जन्मिएर सबै मानिसहरूको पापको लागि उहाँ क्रुसमा चढ्नु भएको थियो। त्यसरी उहाँले मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। त्यसकारणले हामी अगाडि बढ्छौँ। त्यसकारणले हामी यहाँनिर फेरि पनि 17:1 यी कुरा भनिसक्नु भएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, अनि मानिसहरूको सबै पापको सबै दण्डको सट्टा उहाँले कष्ट भोगेर अति ठुलो मूल्य चुकाउन येशू संसारमा मानिस भएर जन्मनु भयो। सबै मानिसहरूको सबै समयको सबै मानिसहरूको सबै पाप को सबै दण्ड चाहिँ येशूले तिरिदिनु भयो। अनि वास्तवमा उहाँले मानिसहरूलाई पापबाट छुटकारा दिनलाई जुन मूल्य चुकाउनु भएको थियो, धेरैचोटि हामीहरूलाई त्यसको अनुमान एकदम कम छ। यदि तपाईँ र मलाई अलिकति पनि त्यसको बारेमा थाहा भयो कि कति ठुलो मूल्य चुकाउनु भयो, हामी यस प्रकारले जिउँदैनौँ। त्यही कारणले येशूलाई प्रेम गर्ने कुरा साँच्ची नै हामीमा हुन्छ, होइन? येशूप्रतिको समर्पण त हामीमा हुन्छ, हामी एउटा आगो बलेको जस्तै येशूको पछि लाग्छौँ। त्यसैले राम्रोसँग त्यो कुरा नबुझेको पनि हुनसक्छ कतिचोटि कति मानिसहरूले, त्यस कारण उनीहरू संसार र परमेश्वरको कुरालाई छुट्याउन सक्दैनन्, दुवैप्रति विभाजित हृदयमा जिउँछन्। अनि तपाईँलाई थाहा छ धेरै मानिसहरू संसारकै उपलब्धिलाई पनि चाहिराखेका हुन्छन् अनि परमेश्वरको पनि चाहिराखेका हुन्छन्, तर बाइबलमा के भनेको छ, त्यस संसार नगर्यो भने वास्तवमा हामीले परमेश्वरको दिनुभएको आशिषबाट हामी विचलित हुनेछौँ अथवा उहाँको आशिष गुम्न सक्नेछ। यो कुरो चाहिँ हामीले विचार गर्नुपर्छ। त्यसैले हामी हाम्रो जीवन उहाँप्रति जवाबदेही भएर, उहाँप्रति हाम्रो उत्तरदायित्व पुरा गरेर जिउनुपर्ने हुन्छ। तपाईँ र मेरो उहाँप्रतिको उत्तरदायित्व छ, धेरै मान्छेलाई यो थाहा छैन। कति मान्छेहरू विश्वास गर्ने, चर्चमा आउने, तर संसारको मान्छे र उनीहरूमा केही फरक छैन। जसरी संसारको मान्छेहरू राजनीति गर्छन्, अगाडिपट्टि एउटा कुरा गर्छन्, पछाडिपट्टि सबैले सबैलाई ठगिरहेको हुन्छ सबैले। तपाईँ र म ख्रिस्टमा विश्वास गरेको मान्छेमा पनि त्यस्तै छ भने तपाईँ वास्तवमा परमेश्वरको राज्यमा हुनुहुन्न, यो कुरो प्रष्ट तपाईँलाई थाहा हुनुपर्छ। प्रभुप्रति हाम्रो दायित्व के हो, त्यसप्रति हामी एकदमै हृदयदेखि गम्भीर हुनुपर्दछ र त्यही अनुसार हाम्रो कर्तव्य इमान्दारीका साथ पुरा गर्दै हामीले जिउनु पर्ने हुन्छ। हाम्रो पाप यति भयानक थियो किनभने पापको कारणले नै येशू प्रभुले यति ठुलो दुःख भोग्नलाई संसारमा आउनुभयो। पापले गर्दा नै सृष्टिकर्ता परमेश्वरसँग हाम्रो सम्बन्ध मानिसको सम्बन्ध टुटेको थियो, जुन कुरा चाहिँ मानिसमा मृत्यु थियो, मानिस आत्मिक रूपमा मृत थियो। अनि कति पटक मानिसहरू पापसँग ख्यालख्याल गरिरहेको देख्छौँ हामी, अनि त्यो कुरो किन हुन्छ भनेदेखि यो पापको भयानकता र येशूको बलिदानको मूल्य उनीहरूले कति पनि बुझ्न सकेका छैनन्। हामी पापबारे धेरै गम्भीर हुन आवश्यक छ, के पाप हो यो कुरो एकदम मुख्य हो। अनि कतिचोटि हामी अघि सुरुमा भन्दै थियो नि, मान्छेलाई हेर्छौँ विश्वासै गर्दैन, मान्छेलाई शङ्का गर्नु पनि पाप हो, तपाईँलाई थाहा छ, मान्छेको कुरा अरू मान्छेलाई फैलाउनु पनि पाप हो, त्यसलाई गोसेप भन्छ। सबभन्दा धेरैचोटि त्यो गोसेप अरूको बारेमा कुरा काट्ने बाइबलमा लेखिएको छ दोहोऱ्याई दोहोऱ्याइकन, तर मान्छेहरू एकदम खुल्लाम खुला मान्छेलाई बदनाम गर्ने काममा लागेका हुन्छन्। सो परमेश्वरको इच्छा अनुसार उहाँको धार्मिकतामा जिउन चाहिँ निरन्तर आवश्यकता छ हामीले, होइन? त्यसकारण हामी एउटा अर्को पद पढ्नेछौँ यहाँनिर, त्यो चाहिँ धार्मिकताको कुरा गर्दाखेरि पहिलो योहन्ना 2:29 यस्तो लेखेको छ, उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस् कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मिएको हुन्छ। यहाँनिर यो धार्मिकता भनेको चाहिँ पवित्रताको जीवन, परमेश्वरले एप्रुभ गरेको जीवन। तपाईँ र मेरो जीवन चर्चमा उभिएको बेलामा बसेको बेलामा मात्र होइन, विश्वासी भेटेको बेलामा मात्र होइन, तपाईँलाई मन नपर्ने मान्छेको अगाडि पछाडि मात्र होइन, सब समय तपाईँ र ममा परमेश्वरको धार्मिकता हुनुपर्छ। अनि यो कुरो नबुझ्दाखेरि ठुलो नोक्सान हुन्छ। भन्छौँ हामी क्रिस्चियन, तर हाम्रो जीवन चाहिँ क्रिस्चियनको तरिकाको जीवन नहुन सक्छ। त्यस कारणले यो कुरामा हामी एकदमै होसियारी हुनुपर्नेछ, यो कुरामा एकदमै होसियारी हुनुपर्नेछ। त्यस कारणले यहाँनिर यही येशू प्रभुले यी कुरा भनिसक्नु भएपछि येशूले स्वर्गतिर आँखा उचालेर भन्नुभयो कि उहाँले परमेश्वरबाट पाएको जुन कुराहरू थियो सम्पूर्ण पुरा गरेर परमेश्वरको महिमा गर्नुभएको छ, होइन? अनि उहाँको धार्मिकतामा हामी तब मात्र जिउन सक्छौँ। तपाईँलाई मैले यो धार्मिकताको कुरा गर्दै गर्दाखेरि, परमेश्वरको इच्छा पुरा गर्ने कुरा गर्दै गर्दा, धार्मिकताको तामा जिउने जीवन चाहिँ कस्तो हुन्छ भन्ने कुरा मत्ती 7:13 मलाई पढ्नु मन लाग्यो। मलाई प्रभु प्रभु हे प्रभु हे प्रभु भन्ने सबै परमेश्वरको राज्यमा पस्न सक्ने छैन, पस्न पाउने छैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा अनुसार काम गर्नेहरू मात्रै पस्न पाउनेछन्। त्यहाँनिर धार्मिकताको जीवन भनेको चाहिँ परमेश्वर पिताको इच्छा अनुसारको जीवन। एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु, येशू प्रभु यो संसारमा हुँदाखेरि उहाँको एउटै फोकस थियो, त्यो चाहिँ पिताको इच्छा पुरा गर्ने, पिताको इच्छा पुरा गर्ने अनि परमेश्वरको धार्मिकताको जीवन जिउने। फिलिपी 2 धार्मिकताको जीवन जिउने अथवा परमेश्वरको इच्छा अनुसार जिउने भन्ने कुरालाई चाहिँ हामीले येशू प्रभु परमेश्वरको इच्छाको लागि कसरी संसारमा आउनुभयो, फिलिपी 2:6-8 तपाईँले हेर्नुभयो भने परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्म अर्थात् क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। त्यसैले येशू प्रभुले हाम्रो पापको लागि हामीलाई परमेश्वरको सम्बन्धमा ल्याउनको लागि स्वर्गको सबै कुरा छोडेर आफैलाई रित्याएर यति नम्र हुनुभयो कि उहाँ क्रुसको मृत्युलाई पनि उहाँले स्वीकार्नु भएको कुरा हामी यहाँ देख्दछौँ। तर तपाईँ र म ख्रिस्टमा विश्वास गरेर परमेश्वरको इच्छा गर्नलाई हामी कसरी अगाडि बढिराखेका छौँ यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। जब हामीलाई ख्रिस्टले कस्तो खालको मूल्य चुकाउनु भयो, हाम्रो पापको मूल्यको सही अनुमान के हुन्छ हामी ख्रिस्टप्रति, तब मात्र हामी ख्रिस्टप्रति जवाफदेही भएर जिउन थाल्छौँ अथवा उहाँप्रति हाम्रो दायित्व के छ भन्ने महसुस गर्छौँ। त्यस कारणले यो कुरा आज तपाईँलाई घरिघरि म सुनाउन चाहन्छु। त्यो के हो भने येसुको मृत्यु ख्याल ख्याल थिएन। जस्तो हामी जहिले पनि क्रुसको कुरा गर्छौँ नि, क्रुस सम्झिने बित्तिकै यो मृत्युको सम्झना हुन्छ, तर त्योभन्दा नि बढी के हुन्छ थाहा छ? त्यो क्रुस त्यस्तो कुरा हो जसले तपाईँ र मेरो निम्ति प्रभु येसु स्वर्ग छोडेर उहाँको शरीरमा यति ठुलो चोट कष्ट मृत्युसम्म उहाँले सहनु भएको थियो। त्यसकारण त्यो कुरो हामी एकदम बुझ्नुपर्ने हुन्छ। यसले हाम्रो पुरै जीवन कसरी जिउनु पर्छ, हामीले गरेका सबै कुराहरूमा कुन खालको योजनालाई महत्त्व दिनुपर्छ, कुन कुरा तपाईँहरू मेरो जीवनमा प्रायोरिटी भन्छ नि हुनुपर्छ, मण्डली जानेदेखि लिएर सबै किसिमका कुरा, यो कुराले निर्धारण गर्छ कि ख्रिस्टप्रति हामी कति समर्पित छौँ। धार्मिकताको जीवन अथवा येशूलाई प्रेम गरेको जीवन, त्यसको प्रमाणको आधार भनेको चाहिँ अर्को कुरा चाहिँ हामी यहाँ देख्दछौँ। मत्ती 7:13-14 के छ? साँगुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै हुनेछन्। यो पदमा धेरै कुरा उल्था गर्न सकिन्छ, तर तपाईँलाई म सरसर्ती छिटो गर्न चाहन्छु। त्यस कारण यहाँ मुख्य कुरा चाहिँ के छ? साँग्रो ढोका र फराकिलो ढोका। साँग्रो ढोका भनेको के? प्रभुको वचन अनुसार पवित्रतामा सत्यमा जिउने, कुनै पनि गडबड संसारिक तरिका नलिने। फराकिलो भनेको के? सबै कुरा ठिक छ। अनि धेरैजना क्रिस्चियनहरू फराकिलो ढोका यहाँनिर त के भनेको छ? त्यो भेट्टाउने थोरै हुन्छन्। साँग्रो ढोकाबाट परमेश्वरमा पुग्ने मान्छे, जीवनमा पुग्ने मान्छे थोरै हुन्छन्। तपाईँ र म त्यो थोरैमा परेका छौँ कि धेरैमा? यो सबभन्दा ठुलो प्रश्न तपाईँ र मेरो लागि हो। अनि तपाईँ र मैले कसरी आज जिउँदैछौँ त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। अनि तपाईँलाई मैले अर्को पद पढ्छु, पहिलो युहन्ना। फेरि पनि प्रभु येशूलाई हामीले प्रेम गरेका छौँ कि छैनौँ, हामीले उहाँलाई चिनेर उहाँको पछि लाग्दैछौँ कि छैनौँ, हामीले उहाँको कामहरू गर्दैछौँ कि छैनौँ, यी कुराहरूको प्रमाण यी कुराहरूबाट दिन्छ। यहाँ परमेश्वरको वचनले के भन्छ? पहिलो युहन्ना 2:3-6 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्छौँ, प्रभु येशूलाई चिन्छौँ भन्ने कुरा अथवा परमेश्वरलाई चिन्छौँ भन्ने कुराको प्रमाण के हो? आज्ञा पालन। अघि हामीले के हेरेका थियौँ? परमेश्वर पिता र येशू प्रभुलाई चिन्नु चाहिँ अनन्त जीवन हो। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो हो, त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। येशूलाई प्रेम गर्ने व्यक्तिमा परमेश्वरको वचन पालन गर्ने, आज्ञा पालन अथवा उहाँको वचन अनुसार जिउने, जस्तो उहाँले भन्नुभएको कुरा के हो? एकअर्कालाई आफूलाई जस्तै प्रेम गर्ने, होइन? भनेको चाहिँ शत्रु पनि पर्यो त्यो भित्र। जसले हामी प्रेम गर्छौँ नि छिमेकीलाई अथवा अरूलाई, गलत काम के पनि गर्दैनौँ नि, तर यहाँ गलत काम कसरी हुन्छ? अरूको बारेमा हुन्छ नि, उसको उपस्थिति नभएको बेलामा हुन्छ, होइन? उनीहरूकै बारेमा डाड गर्छौँ हामी, लोभ गर्छौँ हामी, रिस गर्छौँ हामी, क्रोध गर्छौँ हामी, बदनाम गर्छौँ हामी। हामी उहाँमा छौँ भन्ने कुरामा यसैबाट निश्चित हुन्छौँ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ। त्यस कारण तपाईँ र म प्रभु येशूमा छौँ भने मात्र हामी उहाँको प्रेममा छौँ, उहाँको आज्ञा पालन गरेका हुन्छौँ। अनि यदि त्यस्तो हो भने चाहिँ हाम्रो जीवन येशूको जस्तै हुनुपर्छ। उहाँको चालअनुसार चल्ने भनेको कुरा चाहिँ त्यो हो, हाम्रो जीवन येशूको जस्तै हुनुपर्छ। फेरि फिलिपीका विश्वासीहरूलाई पावलले प्रार्थना गरेको एक दुईवटा पद तपाईँलाई म पढ्न चाहन्छु। पावलको जीवनमा तपाईँले फिलिपी 1 अध्यायमा हेर्नुहोस् न, पुरै कस्तो येशूलाई प्रेम गर्ने उहाँमा समर्पित उहाँबाट जीवन पाएको व्यक्तिको एउटा अनुभव गवाही तपाईँले फिलिपीमा फिलिपीको पत्रमा देख्नुहुन्छ कसरी पावलले व्यक्त गर्छन्। यहाँ फिलिपी एकको नौदेखि एघारसम्म फिलिपीका विश्वासीहरूलाई प्रार्थना गर्दैछन्, तर आज फिलिपीको पत्र पढ्ने तपाईँ र मेरो लागि यो पावलको प्रार्थना हो। मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। तपाईँ र मैले उत्तम कुरा खुट्याएर ख्रिस्टको दिन भनेको चाहिँ उहाँ दोस्रोचोटि आउने होइन, त्यतिखेर शुद्ध र दोषरहित, त्यो चाहिँ सबैको उद्देश्य हो। जब हामी येशूको चरित्रमा परिवर्तन हुँदै जान्छौँ हामी शुद्ध र दोषरहित हुन्छौँ, त्यसलाई पवित्रीकरण भन्छ। विश्वासद्वारा हामी निर्दोष हुन्छौँ तर हामी पवित्र हुँदै जान्छौँ। त्यो पवित्र आत्माले हामीलाई येशु ख्रिस्टमा उहाँको अनुग्रहद्वारा दिनदिनै बढाउँदै लानुहुन्छ। त्यसको मतलब हामी सबै एकैचोटि पर्फेक्ट त छैनौँ नि, तर हामीले निरन्तर पापमा लागिरहेको हुँदैनौँ। परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशु ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हो। सो त्यसकारण तपाईँ र म आज ख्रिस्टमा छौँ र उहाँलाई प्रेम गर्छौँ भनेदेखि धार्मिकताको फल हामीमा बढिराखेको हुन्छ। धार्मिकताको फल के हो अनि तपाईँले परमेश्वरको वचनमा धेरै यसको बारेमा जान्नुहुन्छ। आज धार्मिकताको फल बारेमा तपाईँले धेरै जान्नुहुन्छ। तपाईँलाई म अरू कुरा पढ्न चाहन्छु धेरै टाइम नलिकन। आज जुन समाजमा हामी छौँ हाम्रो संस्कृति विचार व्यवहारमा आमूल परिवर्तन भइराखेको पाउँछौँ। राजनीतिमा कति परिवर्तन भएको छ, पार्टीहरू नेताहरू आज कस्तो खालको कुरा बोल्दैछन् र पनि अझ भ्रष्टहरू भ्रष्टाचारमै छन् होइन। मानिसहरू आफ्नो दायित्व भुलेका छन्, पुरापुर अवसरवादी भएको देख्छौँ। मानिसहरू विश्वासघाती, कुनै निष्ठा नभएको, तुरन्त धोका दिने, जे गरे पनि खुसी नहुने, अविश्वासी, वफादार नभएका, भर पर्न नसकिने, तपाईँलाई कोही कोहीको याद आयो, कति पनि धन्यवादी नहुने, आफ्नो आफ्नो चरित्रहीन, आफ्नो फाइदा मात्र खोज्ने, पुरै बाहिरी सांसारिक कुराहरू हेरेर काम गर्ने, इमान्दारी पुरै हराएका, यस्तो चलन समाजको सबै क्षेत्रमा हामी व्यक्त भएको देख्दछौँ। यतिखेर त पति र पत्नीको बिचमा, छोराछोरी र आमा बाउको बिचमा, छिमेकीहरूको बिचमा, साथीहरूको बिचमा, हरेक ठाउँमा यो व्यक्त देखिन्छ। अनि अझ भित्रभित्रै कपट र षड्यन्त्र गर्ने, अनि पैसा व्यापार लेनदेनमा मात्र होइन, मानिसहरू बिचको सम्बन्ध होस्, राजनीति होस्, सबै सबैमा यस्तो भएको हामी देख्छौँ। किन यस्तो अवस्था भयो? वास्तवमा यो एकदम जटिल छ। यसले के देखाउँछ भनेदेखि तपाईँले पहिलो तिमोथी चार अध्यायको एक दुई पद हेर्नुभयो भने अन्तका दिनहरूमा हुने कुराहरूको बारेमा त्यहाँ लेखेको छ। अब यहाँनिर दुःखको कुरो त के छ, क्रिस्चियनहरूमा पनि यस्तै अवस्था हामी देख्छौँ। किन विश्वासीहरू पनि षड्यन्त्र, खुट्टा तानातान यस्तो गर्नमा माहिर देखिन्छन्। उनीहरू यस्तो अवस्थामा भएको कुराको ज्ञानसम्म पनि छैन, आफैलाई आफ्नो अवस्था खत्तम छ भने ज्ञान छैन। प्राय मानिसहरू आफ्नो मतलब पुरा भएपछि सबै कुरा बिर्सन्छन्, घमण्डले फुलेका हुन्छन्, आफैलाई सर्वेसर्व ठान्छन्। उनीहरूको लागि आफ्नो महत्त्व कान्छे पुरा गर्न जस्तो झुट अथवा जे पनि गर्न तयार हुन्छन्। उनीहरू पछि पर्दैनन्, उनीहरूलाई कसले फाइदा दिन्छ त्यसलाई रिझाउन जे पनि गर्न तयार हुन्छन्, अनि त्यो पनि बनावटी रूपमा, किनभने भोलि अर्को फाइदा आउँदाखेरि अर्कोसँग टाँसिन्छन्। आफूलाई अरूभन्दा असल विश्वासी भएको सोच्छन् तर कदमै पछि दुष्टताको चरित्र देखाइराखेका हुन्छन्। अरूले देखेको कुरा पनि उनीहरूले बुझ्दैनन्। यस्ता मानिसहरूले पुरै भुल्छन् कि उनीहरू कसरी यो स्थानमा पुगेका हुन्छन्। उनीहरूलाई कदम कदममा सहयोग र साथ दिनेहरूकै विरोधमा षड्यन्त्रमा लागेका हुन्छन्। अरू त अरू, हामीलाई आफ्नो आमा बाबुले जस्तो हेरचाह गर्ने, हामीलाई परमेश्वर चिनाउने, निरन्तर सहायता गर्नेहरूको समेत उनीहरू व्यवस्था गर्छन्, बिर्सन्छन्, अझ विरोधमा लाग्छन्, तिनीहरूलाई खैरो खन्छन्। यस्तो किन हुन्छ? तपाईँ यो विषयमा आफ्नो हृदय जाँच्नुहोस्। वास्तवमा हामी सबैले जाँच्नुपर्छ, हामीले गरेका सबै क्रियाकलापहरू यो अहिले भनेका शब्दहरूमा पर्छन् कि तपाईँले परमेश्वरको आज्ञा प्रेमको कुरा जब राख्नुहुन्छ नि, हामीलाई बिगार ल्याउने शत्रुको निम्ति पनि हामीले प्रेम गर्नुपर्छ। जब प्रेम गरिन्छ त्यहाँ कुनै पनि दुष्टता, कुनै पनि षड्यन्त्र, कुनै पनि खुट्टा तान्ने यस्तो खालको कुरा हुनु सक्दैन, होइन? अझ बाइबलमा त के छ भनेदेखि, हामीलाई कसैले केही गर्छ भने सानो न सानो कुरामा हामी धन्यवादी हुनुपर्छ। अनि यो धन्यवादी नहुने मान्छे एउटा कुरा चिनिन्छ कि ऊ आडम्बरी छ, ऊ कहिले पनि परमेश्वरको नजिक छैन, यो कुरो चिनिन्छ। यस्तो किन हुन्छ त? यस्तो विषयमा तपाईँले आफ्नो हृदय जाँच्नुपर्छ। कतै तपाईँ यही कुराको शिकार हुनुभएको त छैन, किनभने शैतानकै स्वभाव हो यो विश्वासघात, भूत ल्याउने, विद्रोह गराउने, मान्छे मान्छेको बिचमा कहिले मिलाप नआउने, नम्र नहुने, सत्यनाशतिर डोर्याउने शैतानको काम हो। विश्वासीहरू यदि यस्तो अवस्थामा छन् भने उनीहरू पवित्र आत्मामा होइन शैतानको घोडा चढेका हुन्छन्। यो डरलाग्दो कुरा हो। यस्तो मानिसहरूको लागि एउटा उपाय छ, उसले पुरा हृदयले पश्चाताप गर्नुपर्ने हुन्छ। अनि यो पश्चातापको विषयमा वास्तवमा अर्को विषय हो कि यसलाई गहिरो प्रकारले बुझ्नुपर्छ, किनभने पश्चाताप नै यस्तो कुरा हो जसले तपाईँ र ममा पुरानो स्वभावबाट परमेश्वरको स्वभावमा बदलाउँछ, होइन? चेन्ज हुनु, बदलिनु, हामी जुन मार्गमा हिँडिराखेका थियौँ, जुन गलतमा थियौँ, त्यसलाई टक्कै छोडेर परमेश्वरको मार्गमा जानु, परमेश्वरको बाटोमा परिवर्तन हुनु, 180 डिग्री फर्कनु आफ्नो मार्गबाट परमेश्वरको मार्गमा, यो पश्चाताप हो। त्यसैले तपाईँले जुन कुरो पश्चाताप गर्नुहुन्छ नि, त्यसपछि फेरि त्यसलाई छुनुहुन्न, नत्र पश्चाताप हुँदैन। यस्तो मानिसको बारेमा एउटा उदाहरण छ, तपाईँलाई म एउटा उदाहरण भन्न चाहन्छु, एकजना प्रचारकले भनेको उदाहरण लिएर म यहाँ भन्दैछु। जब मानिस प्रभुबाट टाढा जान थाल्छ रे, शैतानले उसलाई चाहिँ एउटा डुङ्गा, एउटा जहाज दिन्छ पानीमा चल्ने, होइन? भन्दाखेरि ऊ जहाज चढ्छ। तपाईँलाई थाहा छ पानीमा, म चाहिँ पानीमा एक वर्षसम्म जहाजमा बसेको हुनाले मलाई धेरै याद आउँछ, अनि कहिले काहीँ उदाहरण पनि त्यसैको मनपर्छ। जब जमिनको छेउछेउमा पानी हुन्छ नि, पातलो पातलो हुन्छ, पानीको छाल पनि ठुलो हुँदैन, एकदम स्मुथ हुन्छ, केही नभए जस्तो हुन्छ, अनि त्यो मान्छे शैतानले दिएको जहाजमा के हुन्छ, एकदम आनन्द गर्न थाल्छ, केही समय यस्तै हो अब भन्न थाल्छ, सबै म ठिकै छु भनिन्छ, ठिकठाक चल्छ। तर जब जहाज त्यो डुङ्गा चाहिँ समुद्रको गहिराईतिर पुग्न थाल्छ, भयङ्कर आँधी ठुल्ठुला छाल आउन थाल्छ, त्यसपछि त्यहाँ उसलाई बचाउने, त्यो डुब्नबाट बचाउने उसको बस्ने आशा सबै जिरो हुन्छ, अनि त्यतिखेर ऊ डुब्न जान्छ, किनभने पहिला उसले सोचेन। अनि कतिचोटि कतिजना मान्छेहरूको जीवन यस्तो हुनसक्छ, अहिले जे गर्दा नि सफल छ, तर तपाईँले येशूको वचन सुन्नु भएको छैन, उहाँलाई प्रेम गर्नुभएको छैन, पवित्रतालाई अगाल्नु भएको छैन भनेदेखि तपाईँ शैतानले दिएको डुङ्गा त कतै चढ्दै हुनुहुन्न, गहिरो समुद्रसम्म नपर्खिनुहोस्। त्योभन्दा पहिला नै पश्चाताप गरेर परमेश्वरतिर फर्कन जरुरी हुन्छ। शैतानको डुङ्गा चढेको अवस्था बुझेर बेलैमा पश्चाताप गरेर परमेश्वरतिर फर्क्यौँ भनेदेखि हामी एक दिन परमेश्वरको सामु खडा भएर हिसाब बुझाउने बेलामा परमेश्वरमा हामी सही ठाउँमा हुनेछौँ। तपाईँलाई थाहा छ हरेक व्यक्तिले एक दिन प्रभु येशूको अगाडि सत्य कुराको हिसाब बुझाउनु पर्छ, किनभने बाइबलमा लेखिएको छ, हामीले गरेका सम्पूर्ण कुराहरू लेखिएका छन्, ती सबै कुराहरू रेकर्डेड छन्, अनि यो सम्भव छ, होइन? सम्भव छ, त्यसकारणले हामीले सोच्नुपर्छ। अनि यहाँनिर त्यही तपाईँलाई मैले अघि भन्दै थिएँ, पहिलो तिमोथी 4:1-2 पवित्र आत्माले प्रष्ट गरी भन्नुहुन्छ, पछि आउने दिनहरूमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू भूतप्रेतहरूका शिक्षाको पछि लाग्नेछन्, यस्ता शिक्षाहरू छलकपट गर्ने झुट्टा व्यक्तिहरूद्वारा आउनेछन्, जसका विवेक तातो फलामले डामेजे हुन्छ। त्यसकारण हामीले सबैलाई सत्य देख्ने आत्मिक आँखा परमेश्वरले खोलिदिनुपर्छ, सत्य देख्ने, परमेश्वरको सत्यता बुझ्न सक्ने तपाईँ र मेरो समझलाई परमेश्वरले खोलेको हुनुपर्छ। हाम्रो उद्धारको लागि प्रभुले चुकाउनु भएको मूल्यको सही अर्थ हामीले बुझ्नुपर्छ। अनि त्यसलाई कहिले भुल्नु हुँदैन, ताकि हामी उहाँप्रति उत्तरदायी भएर हरेक दिन परमेश्वरको इच्छाको लागि सम्पूर्ण रूपले समर्पित भएर जिउन सकौँ। अनि वास्तवमा हाम्रो अनन्त जीवन भन्ने कुरा यहाँ सुरु हुन्छ, हाम्रो नयाँ जीवनको सुरुवात चाहिँ यहाँनिर हुन्छ। अनि एउटा महत्त्वपूर्ण प्रश्न तपाईँलाई गर्छु, जीवन के हो? जीवन के हो? यहाँनिर अघि फेरि फिलिपी एक अध्यायको कुरा गर्दै थिएँ, पावलले फिलिपी एकको एक्काइसमा के भन्छन्, मेरो निम्ति जिउनु ख्रिस्ट हो। पावलको निम्ति के हो? जीवन ख्रिस्ट हो। परमेश्वर ख्रिस्ट भनेको के? उहाँको इच्छा गर्ने, केवल परमेश्वरको इच्छा गर्ने, त्यो नै जीवन हो। रोमी 12:2 के छ, संसारको रीतिमा नचल तर आफ्नो मनमा नयाँ हुवाईमा, मनमा नयाँ हुवाईमा परिवर्तन हुँदै जाओ, तब मात्र तिमीहरूले परमेश्वरको असल मन पर्दो र सिद्ध इच्छा के हो सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ। जीवन के हो? जीवन चाहिँ परमेश्वरको इच्छा अनुसार जिउनु। जीवन के हो भन्दाखेरि चाहिँ परमेश्वरको सिद्ध इच्छा के हो भनी जानेर त्यही गर्नु नै जीवन हो। परमेश्वरको इच्छा हामीले कसरी बुझ्ने? परमेश्वरको इच्छा जान्न हामीले येशु ख्रिस्टद्वारा परमेश्वरको सम्बन्ध र संगतिमा आउन आवश्यकता छ। त्यस कारण तपाईँलाई मैले अघि सुरुमै भनिसकेका छु, क्रिस्चियन जीवन धर्म परिवर्तन होइन, खालि चर्च गएर बप्तिस्मा लिएर बाइबल पढेर मात्रै होइन, येशु ख्रिस्ट परमेश्वर पिता ख्रिस्टद्वारा साँचो सम्बन्धमा आउँछौँ। त्यसको मतलब पहिलाका पाप कर्म अधर्म सबै खराबी संसारी कुरा पुरा त्यागेर अब परमेश्वरलाई अपनाउँछौँ। त्यस्तो नगर्दाखेरि चाहिँ हामी परमेश्वरको सम्बन्धमा संगतिमा आउन सक्दैनौँ। त्यस कारण क्रिस्चियन भनेकै परमेश्वर प्रभु येशूसँग संगतिमा आउने। हामी परमेश्वरसँग संगतिमा रहँदा हामीमा पवित्र आत्मा रहनुहुन्छ, पवित्र आत्माले हामीलाई परमेश्वरको इच्छा प्रकट गरिदिनुहुन्छ। प्रभु येशू संसारमा शरीरमा हुनुहुँदा उहाँ निरन्तर पितासँग संगतिमा हुनुहुन्थ्यो, कतिपटक ठुलो भिड उहाँको पछि लाग्थ्यो, त्यस बखत उहाँ भिडबाट अलग भएर पितासँग संगतिमा जानुहुन्थ्यो। अनि त्यो पितासँगको संगतिले येशू प्रभुलाई पिताको इच्छा डिटेलमा थाहा हुन्थ्यो। त्यही प्रकारले तपाईँ र मलाई परमेश्वरको इच्छा डिटेलमा थाहा हुनलाई हामी पनि परमेश्वरसँग अटुट रूपमा निरन्तर संगतिमा रहन जरुरी छ, उहाँसँग प्रार्थना गर्न जरुरी छ। उहाँसँगको अटुट संगतिद्वारा पिताको इच्छा हामी पनि डिटेलमा थाहा पाउन सक्छौँ। येशू प्रभु केवल पिताको इच्छा गर्न मात्र जिउनु हुन्थ्यो, अनि यदि हामी पिताको इच्छा डिटेलमा बुझ्न चाहन्छौँ भनेदेखि हामीले पितासँग निरन्तर संगतिमा रहनु पर्छ, निरन्तर अटुट संगतिमा रहनु पर्ने हुन्छ। अनि वास्तवमा यो एउटा अर्को पद पढ्न चाहन्छु, योहन्ना 15:5। वास्तवमा योहन्ना 15 अध्याय नै एउटा संगतिको एउटा चित्रण, किनभने उहाँ येशू प्रभुले भन्छ म दाखको बोट, तिमीहरू चाहिँ हाँगा। त्योभन्दा गहिरो उदाहरण एउटा संगति परमेश्वरसँग कस्तो होला? तपाईँले देख्नुहुन्छ हाँगा र बोटको सम्बन्ध कस्तो हुन्छ, जसले पनि बुझ्न सक्छ। हाँगा बोटबाट जिउँछ, हाँगा बोटमा साँच्ची नै निरन्तर रहन्छ अनि फल फलाउँछ। दाखको बोट म नै हुँ अनि तिमीहरू हाँगा हौ। यदि कुनै मानिस ममा रहन्छ र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यहाँनिर उहाँसँग संगतिमा नरह्यो भने, जसरी दाखको बोट हाँगामा रहँदैन, हामी फल फलाउन सक्दैनौँ, हामी परमेश्वरको इच्छा जान्न सक्दैनौँ, हामीमा जीवन हुँदैन, हाम्रो संगति पितासँग कसरी टुट्न सक्छ, त्यो एउटा विषय हो। संगति नभइकन फल फल्दैन, परमेश्वरको इच्छा जानिँदैन। जीवन चाहिँ परमेश्वरको इच्छा गर्नु। त्यसो भए परमेश्वरसँग संगति कुन कुराले टुटाउँछ? पापले। पाप नै संगति टुटाउने कुरा हो, पापले हाम्रो पितासँगको संगति टुट्दछ। अनि त्यही कुरा हामी यहाँ एउटा पदमा हेर्छौँ, पहिले योहन्ना 1:5-6 अनि त्यसको 7 पनि छ। वास्तवमा थुप्रै पदहरू यहाँनिर छन्, तपाईँलाई म हरेक पदबाट धेरै कुरा बताउन सक्थेँ, तर हामीसँग समय हुँदैन। यहाँनिर कुन सन्देश हामीले उहाँबाट सुन्यौँ जुन सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो। युहन्नाले यहाँ लेख्दैछन् कि परमेश्वर ज्योति हुनुहुन्छ, अनि यो हामीले कहिले भुल्नु हुँदैन, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यो अँध्यारो र ज्योतिको कुरा तपाईँलाई थाहा छ, ज्योति भनेको चाहिँ सत्यतामा जिउने होइन, पवित्रतामा जिउने, अँध्यारो भनेको चाहिँ खराबीमा जिउने, झुट कुरा, सबै सैतानबाट आएको कुरा। यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौँ र अन्धकारमा नै हिँड्छौँ भने त हामी झुट बोल्छौँ र सत्यमा चल्दैनौँ। यसको मतलब के छ? हामीलाई सङ्गति के भन्छ, परमेश्वरको सङ्गतिमा हुन नदिने कुरा चाहिँ के रहेछ त? पाप रहेछ, अन्धकार रहेछ, अन्धकारमा हिँड्नु। अनि यदि हामी ज्योतिमा हिँड्छौँ भन्छौँ तर हाम्रो जीवनमा अन्धकारकै कुरा छ, हामी फेरि त्यही पहिलाकै जीवनमा गरिराखेका छौँ भने चाहिँ हामीमा सत्य हुँदैन, हामी झुट बोल्छौँ। अनि यहाँ सात पदमा छ, यो सात पद तपाईँले कण्ठ गर्नु फाइदा छ, एकदमै महत्त्वपूर्ण छ। उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। हामी ज्योतिमा हिँड्यौँ भनेदेखि परमेश्वर पितासँग हाम्रो सङ्गति हुन्छ अनि उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। जब हामी उहाँसँग हिँड्छौँ अथवा सत्यतामा हिँड्छौँ, येशूको रगतले हाम्रो पाप शुद्ध पारेको हुन्छ। येशू प्रभुले युहन्ना 15:3 के भन्नुहुन्छ? मैले भनेका वचन सुनेर तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। अर्को एउटा पद म तपाईँलाई पढ्न चाहन्छु यो सङ्गति र पवित्रताको बारेमा। अनि मेरो एउटा आजको प्रार्थना के छ भने तपाईँहरूको जीवन आज यो वचनपछि त्यस्तै नहोस्। तपाईँ जाँदै गर्नुहुन्छ नि आज त्यहाँ ढोकाबाट निस्केर, तपाईँको समझदेखि हृदयसम्म तपाईँ बदलेर जानुहोस्। तपाईँले प्रभुको सङ्गतिलाई याद गर्नुहोस्, उहाँको सत्य र पवित्रतालाई याद गर्नुहोस्, उहाँको आज्ञालाई याद गर्नुहोस्। अब तपाईँ शैतानको घोडा होइन चढेको, प्रभुको आत्माद्वारा हिँड्नुहोस्। Hebrews 12:14-15 के छ? सबै मानिससँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। शान्तिमा र पवित्रतामा कसरी बस्न सकिन्छ? जब सत्यता हुन्छ, जब एकले अर्काको बथुई गर्दैन, एकले अर्काको डाढ गर्दैन, लोभ गर्दैन, कसैको विरोध गर्दैन, सबैलाई सहयोग पुर्याउँछ, सबैलाई प्रेम गर्छ। अनि पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। यो एकदमै महत्त्वपूर्ण कुरा छ। पवित्र को छ? येशू ख्रीष्टलाई जसले अपनाउँछ पुरा हृदयले, त्यो पवित्र हुन्छ। त्योभन्दा बाटो छैन अर्को। ध्यान दियो कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। तपाईँ र मेरो जीवन अन्धकार हुँदाखेरि अर्को मान्छेलाई परमेश्वरको अनुग्रह प्राप्त हुनुदेखि वञ्चित हुन्छ, ताकि तितोपनाको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। देख्नुभयो? यस्ता कुरा त हामीले कति देखेका छौँ, मानिसहरूको क्रियाकलापले मानिसहरूमा तितोपना ल्याएको, फुट ल्याएको। त्यही कारणले तपाईँलाई म भन्छु, कसैको कुरा नसुन्नुहोस्, केवल परमेश्वरमा भरोसा गर्न सिक्नुहोस्। नत्र भने तपाईँ र मलाई पनि मान्छेहरूले फुट ल्याउने कोसिस गर्दछन्। अर्को कुरा, जब कुनै पनि व्यक्ति वचन प्रचार गर्न खडा हुन्छ, तपाईँ जो प्रचारक हुनुहुन्छ अथवा प्रचारक नहुनेहरू पनि प्रचार गर्नेहरूको कुरा सुन्नुहुन्छ, तपाईँको लागि महत्त्वपूर्ण कुरा, जब हामी परमेश्वरको वचन प्रचार गर्न खडा हुन्छौँ नि, उसले आफ्नो प्रतिभा, कचोटि मान्छेहरू एकदम चलाख हुन्छ, उसको सम्झने शक्ति बिछट्ट हुन्छ अनि उसले एकदम राम्रो प्रचार गर्न सक्छ, आफ्नो प्रतिभा र कोसिसले अरूलाई मख पार्न सक्छ। तर त्यस्तो प्रचारले परमेश्वरको सन्देश नदिन पनि सक्छ, कारण प्रचार गर्दा पवित्र आत्माको शक्तिमा हुनु पर्दछ। प्रचार गर्नेले परमेश्वरबाट पाएको वरदान जब पवित्र आत्माको शक्तिमा प्रयोग हुन्छ, त्यस अवस्थामा मात्र परमेश्वर आफ्नो शक्तिमा मानिसहरूको हृदयमा काम गर्नुहुन्छ। तपाईँलाई म सम्झाउन चाहन्छु, तपाईँले मिठो कुरा गरेको देख्नुहुन्छ नि, येशूलाई नचिन्नेले नि गर्न सक्छ त्यो, त्यस्तो कुराको पछि नलाग्नुहोस्। त्यो मान्छेमा साँच्ची नै पवित्र आत्मा हुनुहुन्छ। कसरी हुनुहुन्छ? उसले सङ्गति परमेश्वरसँग गरे हुनुपर्छ। त्यो व्यक्तिको मात्र परमेश्वरमा सङ्गति हुन्छ जसले पापलाई त्यागेर ख्रीष्टलाई अँगालेको हुन्छ। प्रियहरू, क्रुसले उसको जीवनमा सम्पूर्ण पाप कर्म मारेको हुन्छ, अब उसमा परमेश्वरको चरित्र बनेको हुन्छ। त्योभन्दा अरू किसिमले प्रचार गरेको प्रचारले काम गर्दैन। त्यस्ता सिपालु प्रचारकहरूले काम गर्दैन। कहिले काहीँ त्यो गीत गाउन सक्ने मान्छेलाई ल्याएर चर्चमा गाउँछ नि, हुँदैन। त्यही कारणले म त्यो गीत राम्रो गाउने मान्छे मेरो लागि मुख्य होइन, के ऊ पवित्रतामा छ, उसको सम्बन्ध परमेश्वरसँग छ। तपाईँ जो चर्चको अगाडि खडा हुनुहुन्छ नि, त्यहाँ हुनुको लागि योग्यता तपाईँ परमेश्वरमा पवित्र हुनुपर्छ। तपाईँले आफ्नो पापको लागि घुँडा टेकेर क्रुसमा समर्पित हुनुपर्छ, प्रियहरू रगतले धोइनुपर्छ, अनि मात्र येशूको नाम लिएर त्यहाँ उभिन तपाईँ योग्यको हुनुहुन्छ। प्रियहरू, त्यस्तो नभएसम्म हामी प्रचार गर्न सक्दैनौँ। कतिचोटि हामीले नराम्रा काम गरेका छौँ किनभने हामीलाई थाहै छैन कि आत्माको अगुवाई के हो। परमेश्वरलाई पछ्याउनेहरू हृदय परिवर्तन गरिएका हुन्छन्, पवित्र आत्माको शक्ति तब मात्र आउँछ। त्यही कारणले येशू प्रभुले भन्नुभयो प्रेरित 1:8, जब उहाँ आउनुहुन्छ, पवित्र आत्मा हुन्छ, तिमीहरूले शक्ति पाउँछौ, तब मात्र हामी गवाही हुन्छौँ। प्रियहरू, पवित्र आत्मा हामीमा हुनुपर्छ, हामी आफै हुन सक्दैनौँ। यसैले प्रचारकले आफ्नो क्षमता र चतुर्याईमा गरेको प्रचार र परमेश्वरको आत्माको शक्तिमा गरिएको प्रचारमा ठुलो भिन्नता हुन्छ भन्ने बुझ्नुपर्छ। प्रचार गर्नेले साँचो रूपमा परमेश्वर के प्रचार गरेको चाहनुहुन्छ भन्ने जान्न सजिलो छैन जो प्रचार गर्छ। परमेश्वरले मलाई आज कुन वचन दिन चाहनुहुन्छ, मैले के प्रचार गर्ने, त्यति सजिलो छैन। यो कुरा जान्न हामी उहाँसँग निरन्तर अटुट संगतिमा, सम्बन्धमा, परमेश्वरमा समर्पित भएको हुनुपर्छ। जुन तपाईँले भर्खरै हिब्रू 12:24-14 हेर्नुभयो, पवित्र परमेश्वर हुनुहुन्छ नि, होइन? पवित्रता बिना परमेश्वरको सम्बन्धमा आउन असम्भव छ। परमेश्वरको वचन प्रचार गर्ने व्यक्ति प्रचारक मात्र होइन, ऊ त परमेश्वरको दूत हो। दूतले मालिकको सन्देश अरूलाई दिँदछ, दूतको आफ्नो सन्देश हुँदैन। त्यस कारणले कोही मान्छेले भन्ने जस्तो क्या साहित्यिक शब्दहरू राखेर प्रचार गर्ने अथवा प्रार्थना गर्ने, अनि आएर कस्तो लाग्यो मेरो प्रार्थना? प्रियहरू, के आत्मा तपाईँमा हुनुहुन्छ? ख्रिस्त तपाईँसँग बोल्दै हुनुहुन्छ? तपाईँलाई मैले यो पद पढ्दैछु 2 Corinthians 5:20, यसकारण हामी ख्रिस्टका राजदूत हौँ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। हामी परमेश्वरको मिलापमा आउने कुरा, उहाँसँग संगति गर्ने कुरा पापलाई नत्यागिकन हुँदैन। Ephesians 2:2 पाप र अपराधमा मरेकाहरूलाई येशू प्रभुले आफ्नो अनुग्रहमा जीवित पार्नुभयो। प्रियहरू, अब त्यही पाप हामीमा छ भनेदेखि कुनै पनि कुरा, प्रियहरू, अलिकति पनि झुट्टा पाप हुन्छ, हामीमा जीवन नहुन सक्छ। त्यसकारण यो सिरियस कुरा हो। तपाईँ र म ख्रिस्टका दूत हौ कि होइनौ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अटुट परमेश्वरको संगतिमा रहने व्यक्तिलाई मात्र मण्डलीको लागि परमेश्वरको सन्देश के छ प्रष्ट भएको हुन्छ। त्यसकारण हामी जो परमेश्वरको वचन प्रचार गर्छौँ, यो हाम्रो वचन होइन, यो परमेश्वरको महामहिमको, सर्वशक्तिमान राजाहरूका महाराजाको वचन हो। त्यसकारण त्यसलाई घोषणा गर्दा हामी थरथर कामेर होसियारीपूर्वक गर्नुपर्ने हुन्छ। अर्को एउटा प्रश्न, परमेश्वरको इच्छा तपाईँहरूको लागि र मेरो लागि के हो? परमेश्वरले उहाँको पुत्रलाई संसारमा पठाउनु भयो र उहाँले गर्नुपर्ने कुराहरू खटाउनु भयो। हामी अघि भर्खरै Johannes 17:4 हेरिरहेको थियौँ, प्रभुले भन्नुभएको, तपाईँले मलाई अराउनु भएको प्रत्येक काम गरेर मैले तपाईँलाई पृथ्वीमा महिमा गरेको छु। प्रभु यसले पिताको नाउँमा खटाउनु भएको सबै काम येशू प्रभुले महत्त्वपूर्ण मानेर गर्नुभयो। त्यस कारणले तपाईँ र म पनि येशू प्रभुद्वारा जब परमेश्वरमा आउँछौँ, हाम्रो लागि परमेश्वरले केही कामहरू दिनुभएको छ, विभिन्न कुराहरू दिनुभएको छ। अनि आज अलिकति तपाईँलाई म यो कुराको बारेमा सम्झाउन चाहन्छु, यहाँनिर एउटा कुरा लेखिएको छ, हामीहरू सबैले गर्नुपर्ने निश्चित कामहरू परमेश्वरले हाम्रो लागि पनि खटाउनु भएको छ। ती कामहरू हामीले गर्नुपर्ने हुन्छ जसले केवल पिताको महिमा गर्दछ। प्रियहरू, हो सेवकाई भनेको चाहिँ आफ्नो महिमा होइन, आफ्नो पद होइन, पदै चाहिँदैन। जो मान्छे पद खोज्छ नि, उसले परमेश्वरलाई खासमा पछ्याउँदैन। यो कुरो तपाईँले नभुल्नुहोस्, पद होइन, प्रभुको सेवा हो। हामी त हराउने, यो हन्डाले के भन्छ बप्तिस्मा दिनले, म चाहिँ घट्नु, उहाँ चाहिँ बढ्नु आवश्यक छ, उहाँको जुत्ताको फित्ता बाँध्न पनि योग्यको म छैन। प्रियहरू, तपाईँ र म को हो? बप्तिस्मा दिने यो हन्डा त शक्तिशाली थिए, अनि ती कामहरू हामीले गर्नुपर्ने हुन्छ जसले केवल पिताको महिमा गर्दछ। जब हामी ती कामहरू बिना स्वार्थ येशूको खातिर गर्दछौँ, यिनै कुराहरू अनन्तमा महत्त्व राख्दछ। तपाईँ र मैले संसारमा गरेको कुराहरू यो संसारमै अन्त हुने एक थालको काम हुन्छ भनेदेखि अर्को चाहिँ अनन्तसम्म रहन्छ। जुन कुरो तपाईँ संसारिक ढाँचाले गर्नुहुन्छ नि, तपाईँ यो संसारसँगै त्यो सबै पग्लेर जान्छ, केही काम लाग्दैन। तर बाइबलमा के छ, प्रभुले के भन्नुहुन्छ, हामीलाई दिएको जिम्मा जो परमेश्वरमा हामी गर्छौँ, हामी आफ्नो परमेश्वरमा हामी गर्छौँ, त्यो चाहिँ अनन्तसम्म रहने, किनभने त्यो पवित्र आत्माद्वारा गरिन्छ। जुन चाहिँ परमेश्वरको आत्माद्वारा गरिन्छ त्यो चाहिँ अनन्त हुन्छ, होइन? उदाहरणको लागि हामी आफ्नो परिवार छिमेकी मण्डलीमा सम्बन्धित छौँ, हामी हरेकको परिवार छ, मण्डली छ, साथीहरू छ, आमा बुवा छ, पति पत्नी छ, छोरा छोरी छ, यो सबै सम्बन्धको बिचमा तपाईँहरू मेरो जिम्मेवारी छ। यी सबै ठाउँमा हामी स्वार्थी, घमण्डी, दुष्ट, झुठ भएर जिइराखेका छौँ कि हामी परमेश्वरलाई इज्जत राखेर, परमेश्वरलाई ख्याल राखेर, उहाँको पवित्रता र उहाँको वचन प्रेममा रहेर निस्वार्थ ख्रिस्टको खातिर गरिराखेका छौँ। हामी यदि सबै कुरा ख्रिस्टको खातिर गर्छौँ भने, ख्रिस्टको खातिर भने थाहा छ, त्यसको महिमा केवल ख्रिस्टको लागि र उहाँको पवित्रता र सत्यताको आधारमा गर्ने, अनि त्यो कुराले चाहिँ अनन्तसम्म महत्त्व राख्छ। यी अवस्थाहरूमा कसरी जिउने, परमेश्वरको वचनमा हामीलाई धेरै आज्ञा दिएको छ। मानिलिउँ पति वा पत्नी, उनीहरूले कस्तो भूमिका निभाउने, पतिले पत्नीलाई कसरी मान्ने, पतिले के भन्छ पत्नीले पतिलाई कसरी मान्ने। मान्छेहरूले भन्छन् विवाहमा, आज विवाहको प्रचार पनि गरिहालौँ, विवाहमा चाहिँ श्रीमतीले श्रीमानलाई आदर, श्रीमानले श्रीमतीलाई प्रेम। जब यो कुरामा घटबड हुन्छ नि, परिवारमा त्यति शान्ति हुँदैन, ख्याल गर्नुहोस्। त्यसकारणले पति र पत्नीको बिचमा उनीहरू ठुला साना होइन, उनीहरू सहभागी हुन्, के भन्छ त्यसलाई, सहयात्री हुन्, पार्टनर भन्छ नि। उनीहरूले कस्तो भूमिका निभाउने भन्ने वचनमा एकदमै प्रष्ट आज्ञा छ। असल पति भएर जिउने चाहिँ परमेश्वरको लागि हो, असल पत्नी भएर जिउने परमेश्वरको लागि हो, होइन? उसले येशूको लागि जिउनुपर्छ। त्यसो हुँदाखेरि चाहिँ के हुन्छ भनेदेखि, कहिलेकाहीँ पतिलाई आदर गर्नलाई गाह्रो भयो, ऊ निराश हुन्न, उसले येशूको लागि गर्छ, त्यसकारण ऊ धीरज भएर गरिराख्छ। कहिलेकाहीँ पतिलाई पत्नीलाई प्रेम गर्न गाह्रो हो, तर गाह्रो हुँदा पनि के हुन्छ, ख्रिस्टमा गर्दाखेरि चाहिँ उहाँले दिएको शक्तिमा हामी गरिराख्न सक्छौँ। किनभने जुन कुरो ख्रिस्टको लागि गरिन्छ नि, कुनै पनि कुराले रोक्नु हुँदैन, त्यो गरिराख्नुपर्छ। अनि वचनमा प्रभुले हामी सबैलाई प्रार्थना गर्ने काम दिनुभएको छ। अर्को कुरा प्रार्थना गर्ने, अनि यो कुरा चाहिँ यहाँ हामी यहाँ हेर्छौँ मत्ती 9:37-38 पदमा प्रार्थना गर्ने। अनि तपाईँलाई अलिकति यो बारेमा अलिकति सम्झ, मेरो सिद्धिन लाग्छ, धेरै समय जाँदैन। यो काम हामी सबै सँगसँगै गर्नुपर्ने हुन्छ, प्रार्थना गर्ने। यहाँ के छ, के तपाईँ यो काम गर्दै हुनुहुन्छ कि कसैलाई यो काम देखाउँदै हुनुहुन्छ कि यसमा पनि आफ्नो स्वार्थ खोज्दै हुनुहुन्छ? यहाँ येशू प्रभुले के भन्नुहुन्छ, आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्त छ, खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। यहाँनिर के छ, येशू प्रभुले चेलाहरूलाई, फसल भनेको चाहिँ वास्तवमा आत्मा बचाउने, आत्माहरूको लागिको कुरा हो यो, अनि त्यसमा प्रार्थना गर्नलाई उहाँले भन्नुहुन्छ। अनि यहाँ अर्को कुरा के छ, त्यो फसल भनेको चाहिँ आत्माहरू चाहिँ के हो, प्रभुको फसल हो, प्रभुको बाली हो। परमेश्वरको आत्मा भित्माउने काम भनेको चाहिँ तपाईँ नयाँ पुरानो तपाईँ जोसुकै होस्, हरेकलाई दिएको जिम्मा हो। पहिलो कुरा प्रार्थना गर्नु पर्यो, दोस्रो कुरा जसले प्रार्थना गर्छ नि उसले त्यो गर्न पनि खोज्छ। तपाईँले प्रार्थना मात्रै गर्नुहुन्छ भने काम लाग्दैन, तपाईँले गर्नु पनि पर्छ। प्रभुको यो कामप्रति हाम्रो ध्यान छ कि छैन, तपाईँलाई आजै सम्झाउँछु। दिनमा कतिचोटि गर्नुहुन्छ यो प्रार्थना? अरू आत्माहरू बस्नको लागि, उनीहरूले सुसमाचार सुनुन्, उनीहरूको आत्मा परिवर्तन होस्, परमेश्वरले उनीहरूलाई समझ खोलिदिनु भएको होस्, यसको लागि उनीहरूले बुझ्न सकुन् कि परमेश्वरको उद्धार येशूबाट मात्रै छ। फसलको लागि खेताला पठाउन प्रभुसँग प्रार्थना गर्ने, अनि आफै पनि सुसमाचार सुनाउन, जुन प्रार्थना अरूको लागि गरिन्छ, अरू जाओस् भनेर गरिन्छ, आफू पनि सक्रिय हुनुपर्छ। आज हामी नयाँ पुरानो सबै यो कुरा हामीले आफैलाई विचार गर्न सक्छौँ, यसलाई हामीले कति महत्त्व दिएछौँ। परमेश्वरको राज्यको सन्देश अरूलाई उहाँलाई नचिन्नेहरूलाई बाँड्ने कुरामा हामी कति छौँ। एउटा सानो उदाहरण तपाईँलाई म दिन चाहन्छु, अनि त्यो म फेरि पनि पानी कुनै बेला पानी जहाजमा बसेको हुनाले जहिले पनि पानी जहाजको एउटा उदाहरण मलाई मनपर्छ, अनि त्यो उदाहरण तपाईँलाई म दिन चाहन्छु। यो चाहिँ करिब करिब 110 वर्ष अगाडि कुरा हो। यो पानी जहाज रियल हो। यो पानी जहाज चाहिँ कहिले भने 1912 अप्रिल 15 बिहान अर्ली यो चाहिँ क्यानाडाको नजिकै नजिकै आइपुग्दाखेरि यो चाहिँ एक्सिडेन्ट भयो, के भन्छ, क्रास भयो। तर खासमा त्यतिखेर म चाहिँ पानी जहाजमा बसेको भएर मलाई थाहा छ, अनि धेरै चाख लाग्छ यसको बारेमा। यहाँ तपाईँले अगाडिपट्टि यहाँ देख्नुहुन्छ यो, यसलाई चाहिँ अगाडि के पो भन्छ यसलाई, मैले बिर्सेँ। यो त पछाडिको हो, यता अगाडि अर्को हुन्छ। यो अगाडि चाहिँ त्यो आइस फुटाउनको लागि यति ठुलो फलाम राखेको हुन्छ। पानी जहाज चाहिँ आइसमा ठोक्यो भने त्यो क्र्यास हुनसक्छ, त्यो पल पर्न सक्छ, ड्यामेज हुनसक्छ। तर योमा चाहिँ एकदमै धेरै बनाएर मान्छेहरूले यो त कहिल्यै रोक्नु पर्दैन, मान्छेहरूले वार्निङ पनि दिएको थिए। अनि यिनीहरू चाहिँ हामी त बलियो छौँ भनेर सिधै गएको गएकै गर्थे। 2000 बढी मान्छेहरू यसमा यात्रा गरिराखेको थियो, अनि करिब करिब 1500 जति मान्छे मर्छ यसमा, झन्डै झन्डै 700 जति चाहिँ उद्धार गरिन्छन् होइन त्यहाँबाट। तर तपाईँलाई मैले यो कुरा किन भनिरहेको छु यहाँ भनेदेखि, एकजना मान्छे उसको नाम चाहिँ जोन हार्पर, तपाईँलाई मैले पहिला पनि भनेको थिएँ होला यसको बारेमा, त्यो दोहोऱ्याइरहेको छु होला। तर यसको हुटहुटी भन्छ नि होइन, अङ्ग्रेजीमा प्यासन भन्छ, हुटहुटी हिन्दीमा हो के अरे जुनुन भन्छ। तपाईँ ख्रिस्टलाई प्रचार गर्ने कुरामा, मान्छेहरूलाई उद्धारको लागि सुनाउने कुरामा कतिको हुटहुटी हुनुहुन्छ, यो कुरा तपाईँ र मेरो लागि आज प्रश्न हो। जसले येशूबाट साँच्चै जीवन पाएको छ नि, अरूलाई त्यो जीवन देख्ने हुटहुटी आउँछ, त्यो चाहना आउँछ, यो मान्छेको हुटहुटी। यो चाहिँ बेलायतको एकजना मान्छे पास्टर, उसले 6 वर्षको छोरी र एकजना भतिजीलाई सँगै जहाजमा ल्याएको थियो। ऊ कहाँ आउँदै थियो भने अमेरिकामा एउटा मुडी चर्च भन्ने छ, एकदमै नाम चलेको चर्च, डिएल मुडी भन्नेले सुरु गरेको मुडी चर्चले उसलाई त्यो चर्चको पास्टर हुने निम्तो दिएको। त्यो धेरै ठुलो निम्तो हो, उसले त्यो स्वीकारेर पास्टर हुनलाई नयाँ जग्गामा ऊ आउँदै थियो, अनि त्यहाँ एक्सिडेन्ट भयो, अनि उसले सायद यो छोरी र भतिजीलाई बचायो। ऊ पनि एउटा सानो सानो तैरिने कुरामा बसिराखेको थियो। एकजना मान्छे आयो अनि उसलाई सोध्यो, तिमीले विश्वास गरेका छ येशूमा, छैन, उसलाई त्यो दियो, किनभने कमसेकम आज त बाँचिस भने भोलि तैँले सुसमाचार सुनेर तेरो उद्धार हुन सकोस्, म त बाँचिसकेको छु भनेर। त्यसपछि उसले के डिसिजन गर्छ, मान्छेहरू सबै त्यो अब त छैन नि बाँच्ने उपाय, झुनिराखेका छन्, त्यो चिसो पानी छ, सबै बोल्न पनि नसक्ने भइरहेका छन्। उसले के भन्थ्यो ती सबै मान्छेहरूमा, यहाँ अङ्ग्रेजीमा एक दुईवटा कुरा लेखेको छु मैले, यहाँनिर जोन हार्पर प्लिडेड पेरिसिङ पिपल, जो नाश भइरहेछ मर्न लागिरहेहरूलाई, बिलिभ इन द लोर्ड जिजस क्राइस्ट, इफ यु डो नट नो क्राइस्ट यु विल स्पेन्ड इटर्निटी इन हेल, तिमीले ख्रिस्टलाई आज चिन्न सकेनौ भने तिमी अनन्तसम्म नर्कमा रहनेछौ, इफ यु नो जिजस, येशूलाई आज चिन्यौ भने तपाईँको अनन्तता चाहिँ परमेश्वरसँग स्वर्गमा हुनुहुन्छ। अनि उसको फ्यासन वाज टु सेभ सोल, यो जोन हार्पर। अनि तपाईँलाई म यो भन्न चाहन्छु, यो जोन हार्परको जस्तो जोस, अनि त्यहाँ के भनिन्छ भनेदेखि थुप्रै किताब छ यसको बारेमा, तपाईँलाई मैले एकैछिनमा सबै भन्न सक्दिनँ, तर आज तपाईँलाई यति कुरा सार्न खोजेको, यो मान्छेको जोस पवित्र आत्माले तपाईँ र मलाई दिनुभएको होस्, भोलि चर्चमा तपाईँले हरेक व्यक्तिले एउटा एउटा व्यक्ति नयाँ ल्याउन सकोस्। तपाईँलाई थाहा छ त्यो मान्छे येशूलाई नविश्वास गरिकन तपाईँको साथीहरू छिमेकीहरू जति पनि मान्छेहरू हुन्छन् ख्रिस्टलाई नचिन्नेहरू कहाँ जान्छन्, नर्कमा। टर्कीमा भूकम्प आयो, कति मर्यो, 1000 त्यो मरेकाहरूले येशूलाई नचिन्यो भने कहाँ गयो, नर्कमा। तपाईँ र मलाई जिम्मेवारी छ प्रियहरू हो उहाँको बारेमा सुनाउने, तपाईँले कति सुनाउनुहुन्छ, सुरु गर्नुहोस् प्रभुको अगाडि जेको, कसैलाई देखाउन होइन प्रियहरू, मलाई देखाउन होइन, अरूलाई देखाउन होइन, कसैलाई भन्न होइन, परमेश्वरको इच्छा गर्नलाई। अनि तपाईँलाई त्यो हुटुटी, अनि डिएल मुडीको कुरा गर्दै थिएँ मैले, डिएल मुडीको चर्चमा जान्थे। डिएल मुडीको जीवनमा मैले यसको बारेमा धेरैचोटि भनेको छु, सुत्नुभन्दा अगाडि एक दिन दुई बजेसम्म निन्द्रा लान्छ अनि किन भनेर विचार गर्दाखेरि त त्यो दिन चाहिँ उसले येशूको बारेमा कसैलाई सुनाएर रहेछ सुसमाचार उसले के प्रतिज्ञा गराए रहेछ भने नि हरेक दिन येशूको बारेमा कसैलाई नसुनाइकन ऊ नसुत्ने अनि दुई बजे राति उसले नसुनाएको थाहा पाएपछि उठेर बाहिर जाँदाखेरि एक जाँडखाको मान्छे भेटेर सुसमाचार सुनेर उसलाई उद्धार गरेर अनि आएर ऊ सुत्छ किन उसको जीवनमा त्यो हुटुटी थियो डिएल मुडीको बारेमा थुप्रै कुरा भन्न सकिन्छ प्रियहरू हो मान्छे केही होइन मुडी पनि हामी जस्तै हो विश्वास प्रभुमा कुनै पनि व्यक्ति जो प्रख्यात छन् परमेश्वरले प्रयोग गरेका छन् उनीहरूको परमेश्वरमा विश्वास हो यदि तपाईँले परमेश्वरमा विश्वास गर्नुहुन्छ भने उहाँले तपाईँलाई चलाउन सक्नुहुन्छ त्यसकारण परमेश्वरमा हामीले विश्वास गर्नुपर्छ अनि मत्ती 7:21 के भन्छ मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन् स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ अनि कतिपटक मानिस संसारमा आकर्षित संसारलाई संसारमा आकर्षित दिने कुरा थुप्रै छ होइन जस्तो राजनीतिमा गयो भने प्रधानमन्त्री अहिले नेपालको राष्ट्रपति होइन तपाईँहरू त त्यहाँसम्म त नहोला तर हामी कुनै न कुनै रूपले संसारको आकर्षणतिर कुद्छौँ मान्छेले हामीलाई एकदम ठुलो भनेको मनपर्छ तर यहाँ के भन्ने छ प्रभु प्रभु भन्ने यदि उहाँको इच्छा चाहिँ हामीले गरिराखेका छैनौँ भने हामी स्वर्ग जाने छैनौँ यो कुरा प्रष्ट छ संसारको दृष्टि र परमेश्वरको आज्ञा यसलाई हामीले विचार गर्नुपर्छ परमेश्वरको मन कुन कुरामा लागेको छ यो कुरो हामीले प्रष्ट विचार गर्नुपर्छ अनि तपाईँलाई म यो पढ्न चाहन्छु कलसी 3 अनि त्यसपछि हाम्रो सिद्धिन लाग्यो है 3:1-3 यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाएका छौ भने माथिका कुराहरूको खोजी गर जहाँ ख्रिस्ट हुनुहुन्छ परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ माथिका कुरामा मन लगाओ पृथ्वीमा भएका कुराहरूमा होइन किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ प्रियहरू हो हामीले परमेश्वरमा जबसम्म आफ्नो मन दिँदैनौँ उहाँको संगतिमा उहाँको पवित्रतामा आउँदैनौँ अनि जुन कुरा संसारको दृष्टिमा महान हुन्छ त्यसको अन्त पनि यो संसारसँगै हुन्छ हामीले पत्रुसमा हेरिरहेको थियौँ नि जब ठुलो आवाज आउँछ सबै कुरा पग्लिन्छ त्यसपछि सबै कुराको अन्त हुन्छ तर परमेश्वरमा समर्पित हुने व्यक्ति चाहिँ सधैँ रहिरहन्छ तपाईँले 1 Corinthians 3:14-14 हेर्न सक्नुहुन्छ त्यहाँ भनेको एउटा शब्द म एउटा कुरा म भन्न चाहन्छु अब यदि कुनै मानिसले यस जगमाथि सुन चाँदी बहुमूल्य पत्थर काठ घाँस वा पराल प्रयोग गरेर घर बनायो भने प्रत्येक मानिसको काम प्रकट हुनेछ किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ सो आगोले जाँच गर्नेछ यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ प्रियहरू हो एक दिन खुलस्त हुनेछ तपाईँहरू मेरो सब कुरा खुलस्त हुनेछ त्यसकारण हामीले विचार गर्नु पर्यो परमेश्वरको कुरा हामी कसरी गरिराखेका छौँ हामीले विचार गर्नु पर्यो परमेश्वरलाई हामीले कसरी हेरिराखेका छौँ हामीले ख्रिस्टमा वर्तमानलाई पनि अनन्तताद्वारा हेर्नुपर्ने हुन्छ त्यो कुरा हामीले सिक्नु पर्ने हुन्छ जब हामी यो कुरा बुझ्छौँ हाम्रो जीवनमा आनन्द हुन्छ वास्तवमा जीवन चाहिँ यही हो योहन्नाको सुसमाचार 4 येशू प्रभु र स्त्री सामरी स्त्रीसँग कुरा गर्दै गर्दा अनि चेलाहरू आउँदछन् अनि चेलाहरूले येशू प्रभुलाई सोध्छन् यहाँनिर गुरु भोजन गर्नुभयो अनि येशू प्रभुले भन्नुहुन्छ मसित खानालाई भोजन छ जो तिमीहरूलाई थाहा छैन अनि यहाँनिर के छ उहाँले भन्नुभयो मलाई पठाउनेको इच्छा गर्नु नै मेरो भोजन हो प्रियहरू भोजनको कुरा गर्दै गर्दाखेरि वास्तवमा भोजनले हामीलाई शक्ति दिन्छ जिउन मद्दत गर्छ अनन्त सन्तुष्टि भोजनले सन्तुष्टि दिन्छ अनन्त होइन तर जब परमेश्वरको इच्छा गर्छौँ नि त्यसले हामीलाई अनन्त कहिल्यै अन्त नहुने सन्तुष्टि पनि दिन्छ शक्ति पनि दिन्छ हाम्रो विश्वासमा त्यसकारण तपाईँ र मेरो जीवनमा परमेश्वरको इच्छा गर्नु सबभन्दा महत्त्वपूर्ण कुरा हो आजको वचनमा त्यही हो येशूलाई प्रेम गर्नु भएको प्रमाण तपाईँ परमेश्वरको इच्छा गर्नुहुन्छ यस संसारका आकर्षित कुराहरू सधैं रहँदैनन् अनि न त त्यसले अनन्त लास्टिङ सन्तुष्टि नै दिन्छ। यस संसारको कुरा बिस्तारै अन्त हुन्छ, त्यो मृत्युको बाटो जान्छ। जसरी एउटा बालक जन्मिन्छ नि, तपाईँलाई थाहा छ बालक जन्मिए पनि एकदम भर्खर बढ्दै गरेको कस्तो हुन्छ होइन, तर थाहा छ तपाईँ र मलाई, म पनि एक दिन बालक थिएँ, बिस्तारो त्यो पनि मर्छ। त्यसैले परमेश्वरको इच्छा गर्ने रहिरहन्छ। तपाईँलाई एउटा पद पढेर सिद्धाउन चाहन्छु, त्यो चाहिँ यो पद होइन, पक्नुहोस् यो पद संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सिखी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। अर्को त्यही पहिलो योना 2:17, संसार बिति जान्छ त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँ रहिरहन्छ। त्यसकारणले आज तपाईँसँग मेरो यही कुरा हो, तपाईँलाई उत्साह दिन चाहेको कुरा यही हो कि तपाईँ र म परमेश्वरको सम्बन्धमा संगतिमा छौँ कि छैनौँ, अनि यीशु प्रभुलाई हामीले साँच्ची नै प्रेम गरेका छौँ भनेदेखि तपाईँ र मेरो जीवनमा त्यो देखिन्छ। किनभने हामी संसारिक होइन, परमेश्वरीय कुरा गर्छौँ। तर पापमा तपाईँ छलकपटै गरिरहनुहुन्छ होइन, तपाईँ धेरैचोटि क्रिस्चियनको बिचमा मिलाप नहुने देखिन्छ, तर तपाईँ र मैले आफ्नो तर्फबाट सुरु गर्नुपर्छ ताकि हामी शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम गर्न सकौँ र परमेश्वरलाई महिमा गर्न सकौँ। हामी सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्।